नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2081 साल साउन 31 गते बिहिबार, श्रावण शुक्ल पक्ष दशमी तिथि। तदनुसार अगस्त महिनाको 15 तारीक सन् 2024, नेपाल सम्बत 1144। बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकामा मुख्य खबरको रूपमा यो खबरले प्राथमिकता पाएको छ। आज गोर्खापत्र दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। प्रतिनिधि सभा बैठक टीआरसी विधेयक पारित शीर्षकमा छापिएको खबर हो यो। एक दशकको प्रयासपछि द्वन्दकालीन घटनाका अन्वेषण र अनुसन्धानसँग सम्बन्धित आयोग गठन लगायतका व्यवस्था समेटिएको विधेयक सभाले पारित गरेको हो। 2071 सालमा तत्कालीन व्यवस्थापिकाबाट पारित ऐनका केही प्रावधान संक्रमणकालीन न्यायको सिद्धान्त र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नभएको भन्दै सर्वोच्च अदालतले बदर गरेको थियो। त्यस यता ऐन संशोधनको प्रयास जारी थियो। विस्तृत शान्ति सम्झौताको 8 वर्षपछि दुई आयोग गठन भए पनि घटना केन्द्रित अनुसन्धान र निष्कर्षमा आयोग पुग्न सकेको छैन। दुई वा एकै आयोग भन्ने लामो बहसमा सर्वोच्चको आदेशपछि 2069 सालमा अध्यादेश जारी भई दुई फरक आयोगको संरचना अगाडि बढ़ाइएको थियो। लगत्तै दुई वर्षपछि 2071 विधायिकी निर्मित ऐन जारी भएको थियो। क्षमादानको व्यवस्था, घटना वर्गीकरण, पदाधिकारी नियुक्ति र स्वायत्तताको व्यवस्था लगायतमा प्रश्न उठेपछि परेको रिटमा सर्वोच्च अदालतले केही व्यवस्था बदर गरेको थियो। त्यस यता करिब दशकसम्म ऐन संशोधनको प्रयास जारी थियो। दशकपछि बुधबार प्रतिनिधि सभाले विधेयक पारित गरेको हो। पारित विधेयक अब माथिल्लो सदनमा पठाइनेछ। दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै कार्यान्वयनमा आउनेछ। पछिल्लो समय प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले विधेयक निरन्तर छलफलमा राखे पनि निष्कर्षमा पुर्याउन सकेको थिएन। राजनीतिक दलबीचको अनौपचारिक कार्यदलमा भएको सहमतिलाई स्वीकार गर्दै समितिले साउन 14 गते विधेयकको प्रतिवेदन पारित गरेको थियो। बुधबार कानून न्याय तथा संसदीय मामला मन्त्री अजय कुमार चौरसियाले प्रस्तावमा विधेयक सर्वसम्मत पारित भएको हो। पारित विधेयकले गम्भीर मानव अधिकार उल्लंघनका घटनामा पीड़ितको सहमति बिना क्षमादान अस्वीकार गरेको छ। यस्तै संक्रमणकालीन कानूनमा पहिलो पटक परिपूरणलाई पीड़ितको अधिकारका रूपमा राखिएको छ। यसअघि छुटेका बहिर्गमन व्यक्ति योन्जनले हिंसा पीड़ितका चासो र अदालतबाट भएको आदेशलाई विधेयकले समेट्ने प्रयास गरेको छ। प्रतिनिधि सभा बैठक टीआरसी विधेयक पारित शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा मुख्य खबर बनाएको छ। गोर्खापत्र दैनिकले नै लोकतन्त्र सुदृढ़ पार्न संविधान संशोधन उपशीर्षकमा पनि खबर छापेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक मूल्य मान्यतालाई थप सुदृढ़ बनाउन संविधान संशोधनको एजेण्डा अगाडि सारिएको बताउनु भएको छ। प्रतिनिधि सभामा विशेष समय लिएर प्रधानमन्त्री ओलीले संविधानका आधारभूत संरचना विपरीत हुने गरी संशोधन प्रक्रिया नहुने पनि स्पष्ट पार्नुभयो। संघीयता, समावेशिता लगायतका विषयलाई थप व्यवहारिक र सुदृढ़ बनाउन संशोधन हुन सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ। वर्तमान सत्ता गठबन्धनले संविधान संशोधनलाई जरूरी ठानेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, संविधान संशोधनका कुरा कहिले कहिले उठ्छन्, अहिलेको सरकार र सत्ता पक्षले पनि संविधान संशोधन जरूरी छ भनेको छ। संविधान असंशोधनीय दस्तावेज होइन, संशोधनीय हो। संविधान संशोधन लोकतन्त्रका मूल्य मान्यतालाई अझ बढ़ी सुदृढ़ गर्न, अझ बढ़ी व्यवहारिक बनाउन, अझ बढ़ी उजिल्याउन र त्यसलाई प्रभावकारी बनाउनका लागि, समयानुकूल गर्न, सुशासन र विकासका काम जनतालाई दिनका लागि हो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा यो खबर छापेको छ। यसै प्रसंगलाई नयाँ पत्रिका दैनिकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सदनबाट पारित, नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना बनाउने अवसर शीर्षकमा खबर बनाएको छ। ऐन बनाउन सबै दल एकै ठाउँ उभिएपछि संक्रमणकालीन न्याय कार्यान्वयन उन्मुख भएको छ। संवेदनशील विषय भएकाले कार्यान्वयनमा दलीय सहमति र कानूनी सतर्कता महत्वपूर्ण हुनेछ। सफल कार्यान्वयनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नमूना हुनेछ। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर बनाएको हो। नागरिक दैनिकले बहुप्रतीक्षित संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित शीर्षकमा मुख्य खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली भन्नुहुन्छ, यो हामी सबैका लागि खुशीको विषय हो। कुनै सदनबाट विधेयक पारित भएपछि संक्रमणकालीन न्याय सम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गरिनेछ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भन्नुहुन्छ, शान्ति प्रक्रिया नसकिदा पीड़ितले न्याय पाउन विलम्ब भएकै हो। केही ढिलो भए पनि मौलिक शैलीमा शान्ति प्रक्रिया टुंगोमा पुर्याउन लागेका छौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भन्नुहुन्छ, विधेयक पीड़ित मैत्री छ, अब पीड़ितले न्याय पाउने गरी काम हुनेछ। शान्ति प्रक्रियाको काम सकिने दिशातर्फ गएकोमा गौरव लागेको छ, विश्वास जागेको छ। रासोपा सभापति रवि लामी छाने भन्नुहुन्छ, ढिलै भए पनि अब द्वन्द पीड़ितले न्याय पाउनुपर्छ। संक्रमणकालीन न्याय सम्बन्धी काम गर्न बनेका आयोगले पनि स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन भन्नुहुन्छ, शान्ति प्रक्रियामा सहयोग गरेर गद्दी छाडेका राजा ज्ञानेन्द्रलाई नोबेल पुरस्कारमा सिफारिश गर्नुपर्छ। सर्वसाधारणको हत्यालाई विधेयकले सम्बोधन गरेन। नागरिक दैनिकले अग्रपृष्ठमा मुख्य खबरको रूपमा यो समाचार छापेको छ। कान्तिपुर दैनिकले 18 वर्षपछि शान्ति प्रक्रिया निष्कर्षतिर, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित, राष्ट्रसभाले पनि पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आयोगमा पदाधिकारी नियुक्तिको बाटो खुल्नेछ। कान्तिपुर दैनिकले अग्रपृष्ठमा यो खबर छापेको हो। अन्नपूर्ण पोस्टले टीआरसी विधेयक प्रतिनिधि केयूको 97 सभा सहकार्य जारी राख्न निर्देशन शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डु विश्वविद्यालय र धुलीखेल अस्पताल बीचको सहकार्यलाई कम्तीमा 5 वर्षसम्म कायम राख्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री एवं काठमाण्डु विश्वविद्यालयका कुलपति ओलीले विश्वविद्यालयको 97 सभालाई प्रधानमन्त्री निवास बालवाटारमा सम्बोधन गर्दै विश्वविद्यालय र अस्पताल बीचको बेमेल आपसमा बसेर समाधान गर्न निर्देशन दिनुभएको हो। वहाँले सीट क्षमता अनुसार विश्वविद्यालयमा विद्यार्थी भर्ना हुने व्यवस्था गर्न सुझाव दिनुभयो। वहाँले नेपाल सरकारको गत आर्थिक वर्षमा अनुमान भन्दा 24% राजस्व कम उठेको र खर्च बढ़ेकाले चाहेर पनि विश्वविद्यालयलाई थप अनुदान दिन नसक्ने प्रश्न पार्नुभयो। गोर्खापत्र दैनिकले यो खबर अग्रपृष्ठमा छापेको हो। शरणार्थी प्रकरणका बिचौलिया झा विरूद्ध मुद्दा दायर, पहिल्याएन प्रहरीले उच्च राजनीतिक संलग्नता, 2 करोड़को चेक लिएको भन्ने पुष्टि, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। नकली भूटानी शरणार्थी सम्बन्धी संगठित अपराधमा उच्च राजनैतिक नेतृत्व र गृह मन्त्रालय बीच समन्वयको काम गरेका बिचौलिया बेचन झा विरूद्ध मुद्दा दायर भएको छ। तर उच्च अदालतका व्यक्तिको संलग्नता खोतल्न प्रहरी असफल भएको छ, जबकि पीड़ित र केही आरोपीले झाले नै उच्च राजनैतिक नेतृत्वसँग बिचौलियाको काम गरेको बयान दिएका थिए। जिल्ला प्रहरी परिसर काठमाण्डुको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले मंगलबार जिल्ला अस्पताल काठमाण्डुमा पूरक अभियोग दायर गरेको हो। उनी विरूद्ध संगठित अपराध, राज्य विरूद्धको अपराध, ठगी र लिखित कृत्य मुद्दा दायर भएको काठमाण्डु परिसरका एसपी नवराज अधिकारीले बताउनुभयो। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा यो खबर प्रकाशित गरेको छ। सरकारको एक महिना लय समाउनै सकस, नागरिक दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र एमाले बीच असार 17 गते भएको सात बुधे सहमति अनुसार केपी ओली नेतृत्वमा नयाँ सरकार गठन भएको एक महिना पुगेको छ। संविधानको धारा 76 उपधारा 2 अनुसार असार 30 गते प्रधानमन्त्री नियुक्त ओलीले 31 गते चौथो पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको हो। सरकार गठनको पहिलो साता मन्त्रीहरू नेता कार्यकर्ताको खादामालामै अल्मलिनुभयो। निवासदेखि मन्त्रालयसम्म नै नेता कार्यकर्ता स्वेच्छुकको घेरा छिचोल्न नसक्दा मन्त्रीहरूले एक महिनासम्म मातहतका सबै निकायको जानकारी लिन समेत भ्याउनु भएको छैन। नागरिक दैनिकले अग्रपृष्ठमा यो खबर बनाएको हो। स्वास्थ्यका अनेक थरी अनुदानलाई बीमामै एकीकृत गर्न प्रस्ताव कान्तिपुर दैनिकले अग्रपृष्ठमा यो खबर बनाएको छ। सामाजिक स्वास्थ्य सुरक्षा अन्तर्गत राज्यले वर्षेनी खर्च गर्दै आइरहेको अरबौंको अनुदानलाई थप प्रभावकारी र विश्वसनीय बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत बीमा प्रणाली ल्याउने तयारी गरेको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेल सरकारको 100 दिनको उपलब्धिका रूपमा नयाँ बीमा प्रणाली घोषणा गर्ने गृह कार्यमा जुट्नु भएको छ। हाल सरकारले आधा दर्जन भन्दा बढ़ी शीर्षकमा वर्षेनी अनुमानित 28 अर्ब 50 करोड़ रूपियाँ स्वास्थ्य उपचारमा खर्च गर्ने गरेको छ। प्रस्तावित एकद्वारबाट बीमा प्रणाली लागू गर्न सकिएमा नागरिकको स्वास्थ्य उपचारको क्षेत्रमा कोसे ढुंगा साबित हुने र यसले सरकारी अस्पतालको सेवा तथा सुविधाको गुणस्तरमा पनि बढ़ोत्तरी ल्याउने पौडेलको विश्वास छ। स्वास्थ्यका अनेक थरी अनुदानलाई बीमामै एकीकृत गर्न प्रस्ताव कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। शक्ति आर्जन गर्न माधव नेपालको साथ खोज्दै प्रचण्ड, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। पार्टीभित्र र बाहिर अप्ठ्यारोमा परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग सोमबार गोप्य भेटवार्ता गर्नुभयो। पार्टी एकता गरौं, तपाई माधव नेपाललाई प्रधानमन्त्री बनाउन म पहल गर्छु प्रचण्डको प्रस्ताव थियो। पार्टी एकताप्रति नेपाल सकारात्मक देखिनुभयो तर प्रधानमन्त्री बनाउने प्रचण्डको प्रस्तावप्रति विश्वस्त बन्नुभएन। प्रचण्डको चलखेलकै कारण मुखको प्रधानमन्त्री पद गुमेको र पटक पटक धोका खाएको नेपालको बुझाइ छ। शक्ति आर्जन गर्न माधव नेपालको साथ खोज्दै प्रचण्ड, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। बाल सुधार गृहमा उमेर नाघेकाको चाप शीर्षकमा गोर्खापत्र दैनिकले खबर बनाएको छ। 2080 असोज 4 गते बाँकीको जयन्दु बाल सुधार गृहमा बाल बिर्झ्याईकर्ता बालबन्दी बीचको झडपमा रूपन्देही कञ्चन चारका सुलभ केसीको ज्यान गयो, अन्य 11 जना बालक घाइते भए। 120 जना क्षमताको सो बाल सुधार गृहमा हाल 266 जना 14 देखि 30 वर्षसम्मका बालबन्दी छन्। बालबन्दीको चापका कारण दुईवटा ब्लक भवनमा राखिएका बालबन्दी बीचको विवादमा अर्को ब्लकमा बस्ने वयस्क युवाको कुटाईबाट केसीको मृत्यु भएको सुधार गृहका प्रमुख विमला काउचा मगर बताउनुहुन्छ। त्यसपछि सोही महिनाको 25 गते पुनः बालबन्दी बीच कुटपीट हुँदा 65 जना बालबन्दी फरार भए। खाना खाने बेला लाइन बस्ने विषयमा चौकीदार र बालबन्दी बीच झडपका क्रममा भागेका 2 जना भारतीय बालबन्दी फेला परेनन्। 50 जना क्षमताको कास्कीको सराङकोट स्थित बाल सुधारमा राखिएका 101 जना कैदी बन्दी बीच गत फागुन 11 गते यस्तै घटना दोहोरिँदा 3 जना बालबन्दी गम्भीर घाइते भए। 2079 पुष र माघमा यो सुधार गृहमा आगजनी समेत भयो। 2079 भदौ 3 गते भक्तपुरको सानोठिमे स्थित सुधार गृहमा रामेछापको मन्थली 3 का 21 वर्षीय कमल बस्नेतको मृत्युकै विषयमा बालबन्दी नाराबाजी तोडफोड आगजनीमा उत्रिएर 231 कैदी बन्दी सड़कमै आए। 110 क्षमताको सानो ठिमी बाल सुधार गृहमा रहेका 255 बालबन्दी मध्ये 24 देखि 30 वर्ष उमेर समूहका 18 जना लागू औषध कसुरलाई अन्यत्र सारियो। भदौ 26 गते पर्साको वीरगंज स्थित बाल सुधार गृह लगिएका तीनै 18 जनाले त्यहाँ पहिले रहेका बालबन्दीसँग फेरि झडप गर्दा नियन्त्रण गर्न प्रहरीलाई नै समस्या भयो। बाल सुधार गृहमा उमेर नाघेकाको चाप, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा यो खबर छापेको हो। वायु प्रदूषण मृत्युदर रोक्न नेपाल असफल, एक वर्षमै 48,000 ज्यान गयो। यो खबर नागरिक दैनिकले अग्रपृष्ठमा छापेको हो। स्टेट अफ ग्लोबल इयर रिपोर्ट 2024 नामक एक अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपालमा वायु प्रदूषणका कारण सन् 2021मा 48,500 जनाको मृत्यु भएको देखाएको छ। एयर क्वालिटी लाइफ इण्डेक्स 2023 नामक प्रतिवेदनका अनुसार वायु प्रदूषणका कारण नेपालीको सरदर आयु 4.6 वर्षले घटेको छ। सन् 2021को तथ्याङ्कका आधारमा तयार गरिएको उक्त प्रतिवेदनले तराईका 9 जिल्लामा त सरदर आयुमा 6.8 वर्षले कटौती भएको देखाएको थियो। यसरी हेर्दा जनस्वास्थ्यसँग सीधा जोड़िएको वायु प्रदूषणका लागि नेपालले तोकेको राष्ट्रिय मापदण्ड समय सापेक्ष नभएको र वर्षेनी बढ़दो क्रममा रहेको मृत्युदर न्यून गर्न अपर्याप्त रहेको पाइएको छ। वायु प्रदूषण मृत्युदर रोक्न नेपाल असफल, एक वर्षमै 48,000 ज्यान गयो। नागरिक दैनिकले अग्रपृष्ठमा यो खबर प्रकाशित गरेको हो। राष्ट्रिय परिचय पत्रलाई सवारी चालक अनुमति पत्र लाइसेन्सको रूपमा प्रयोग गर्ने बाटो खुल्ला भएको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभाग र यातायात व्यवस्था विभाग बीच यस सम्बन्धी समझदारी पत्रमा बुधबार संयुक्त हस्ताक्षर भएसँगै अब सवारी चालकले सवारी लाइसेन्स नै बोक्नुपर्ने वा त्यसको पर्खाईमा रहनुपर्ने बाध्यता हटेको हो। राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीको विद्युतीय सेवा ई सर्भिस प्रयोग गर्ने सम्बन्धी समझदारी पत्रको बुदा नम्बर 12 राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट जारी भएको राष्ट्रिय परिचय पत्रलाई सवारी चालक अनुमति पत्रको रूपमा प्रयोग गर्ने व्यवस्था यातायात व्यवस्था विभागले गर्नेछ भन्ने उल्लेख छ। राष्ट्रिय परिचय पत्रलाई सवारी लाइसेन्सका रूपमा समेत प्रयोग गर्ने बाटो खुल्यो। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले युवा उद्यमशीलता शीर्षकमा सम्पादकीय बनाएको छ। केही समय अघि गरिएको श्रमशक्ति सर्वेक्षणले वर्षेनी 5,00,000 हाराहारीमा नयाँ श्रमशक्ति बजारमा आउने देखिएको छ। स्वदेशमा रोजगारीको अभावमा दैनिक हजारौं युवा विदेशी नै यथार्थ जग जाहेर छ। मुलुकको अर्थतन्त्रको मूल आधार भनेकै विप्रेषण आप्रवाह भएकाले वैदेशिक रोजगारी मुलुकका लागि पनि अत्यावश्यक जस्तै बनिसकेको अनुभूत हुन्छ, तर यो दीर्घकालीन समाधान होइन। गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। कारोबार दैनिकले वैदेशिक रोजगारीमा जाने महिलालाई सुरक्षा देऊ शीर्षकमा सम्पादकीय छापेको छ। विदेश जाने युवा नै ठगिनु परेको अवस्थामा महिलाको हालत कस्तो होला? खासमा महिलामाथि हुने दुर्व्यवहार डरलाग्दो छ। घरेलु श्रमिकका रूपमा विदेश पुगेका केही महिलाले बच्चा बोकेर आउनु परेको बाध्यता कसैबाट छिपेको छैन। वैदेशिक रोजगारीमा जाने मध्ये महिलाको संख्या क्रमशः बढ़दै जान थालेको सन्दर्भमा सरकार सचेत हुनु अति जरूरी छ। कारोबार दैनिकले सम्पादकीय बनाएको छ। नागरिक दैनिकले सार्वजनिक संस्थानको सर्वनाको स्थिति शीर्षकमा सम्पादकीय छापेको छ। थाइल्याण्ड सरकारको वायुसेवा थाई एयरवेज स्थापना हुनुभन्दा 2 वर्ष अघि अर्थात सन् 1958 नेपाल वायुसेवा निगमको स्थापना भएको हो। थाई एयरवेजलाई विश्वस्तको हवाई सेवाका रूपमा लिइन्छ भने नेपाल वायुसेवाले आफूलाई अगाडि बढ़ाउन सकेको छैन, बरू यसको सेवा खुम्चिँदै गएको छ। नागरिक दैनिकले सम्पादकीय छापेको छ। नेपाल समाचार पत्रले प्रतिबद्धता कार्यान्वयन गरियो शीर्षकमा सम्पादकीय छापेको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग छोटकरीमा। क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत, थप 5 प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार हुने। नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा यो खबर छापेको छ। स्वास्थ्य मन्त्रालयले थप 5 प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि 2081 पारित गरेपछि सबै प्रदेशमा क्यान्सर उपचारको सेवा विस्तार हुने भएको छ। कार्यविधि स्वीकृत भएसँगै अब चितवनको भरतपुर क्यान्सर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, नेपालगंजको सुशील कोइराला क्यान्सर अस्पताल सहित कोशी प्रदेश अस्पताल, विराटनगर नारायणी अस्पताल, वीरगंज बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल र धनगढ़ी स्थित सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध हुनेछ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बुधबार कार्यविधि स्वीकृत गर्नु भएको हो। स्वास्थ्य मन्त्री प्रदीप पौडेल भन्नुहुन्छ, आम नागरिकको स्वास्थ्यमा सहज पहुँच स्थापित गर्न क्यान्सर उपचार सेवा विस्तार गरेका हौं। विस्तारै सातवटै प्रदेशमा सेवा विस्तार गरिनेछ। नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा यो खबर छापेको हो। राजधानी दैनिकले भित्री पृष्ठमा पोखरा र गौतम बुद्ध विमानस्थल भएका शहरमा वैदेशिक रोजगारीका सेवा विस्तार गरिने शीर्षकमा खबर बनाएको छ। सरकारले दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल रहेका शहर पोखरा र भैरहवामा वैदेशिक रोजगारीसँग सम्बन्धित सबै सेवा विस्तार गर्ने निर्णय गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीको पहलमा सरकारवाला संघ संस्था र कार्यालयका प्रतिनिधि बैठकले यस्तो निर्णय गरेको मन्त्रालयका उपसचिव कविराज उप्रेतीले जानकारी दिनुभयो। उहाँका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पाएक पर्ने स्थान र कार्यालयबाट उपलब्ध गराउने निर्णय भएको छ। राजधानी दैनिकले भित्री पृष्ठमा छापेको छ। र विद्युतीय चुलो र सवारी बढ़े पनि इन्धन आयात घटेन, यो खबर कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको हो। मुलुकको व्यापार घाटा उच्च भएपछि सरकारले विद्युतीय चूलो र सवारीमा जोड़ दिँदै आएको छ। सरकारले खाना पकाउने ग्यासको विकल्पका रूपमा विद्युतीय चूलो र पेट्रोल डिजेल आयात कम गर्न इलेक्ट्रिक सवारी नीति लिएको छ। त्यस अनुसार विद्युतीय चूलो र सवारी आयातमा भन्सार छूट समेत दिएको छ। तर आयातको तथ्याङ्क हेर्दा सरकारी नीति प्रभावकारी देखिँदैन। पछिल्ला दुई वर्षको तथ्याङ्कले आयात परिमाण बढ़ेको देखाउँछ। कच्चा तेलको मूल्यमा आएको उतार चढ़ावका कारण रकम घटे पनि परिमाण बढ़ेकै छ। विद्युतीय चूलो र सवारी बढ़े पनि इन्धन आयात घटेन, कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको हो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।